बेहद बाबा बेहद करते, बेहद बाबा बेहद करते, हम बच्चों को प्यार
बेहद बाबा बेहद करते, हम बच्चों को प्यार।
ओम शांति, ओम शांति, ओम शांति। आज हम सब बहन भाई इस विशाल डायमंड हॉल में, डायमंड युग में इकट्ठे हुए हैं प्यारे बाबा का, मीठे बाबा का शुक्रिया अदा करने के लिए। ये तो हम जानते ही हैं कि हमको बाबा ने क्या से क्या बनाया, फर्श से उठाया, अर्श पर उड़ाया। ऐसे बाबा का शुक्रिया तो हम अदा कर ही नहीं सकते। दुनिया के लोग, कोई किसी का बहुत अच्छा करता है तो कहते हैं मैं सारी उम्र तेरा शुक्रगुजार रहूंगा, पर बाबा तो इतना मीठा है और हमारा इतना अच्छा करता है कि एक जन्म शुक्रिया करने के लिए काफी नहीं है। इसलिए हम तो जन्म जन्मांतर जो वो प्राप्ति कराते हैं उनका शुक्रिया जन्म जन्मांतर करना चाहिए। परंतु ड्रामा में कुछ ऐसा है कि सतयुग और त्रेता में हमें शुक्रिया करने का मौका नहीं मिलेगा, क्योंकि वो युग प्रारब्ध के हैं और बाबा हमको सब कुछ देकर परम धाम में चले जाते हैं। तो अगर बाबा का शुक्रिया करना है तो कहाँ करना है और कब करना है? क्या ख्याल है आपका, यहीं करना और अब करना है या पोस्टपोन करना है? हाँ? अभी करना है। तो इसलिए हम इकट्ठे हुए हैं कि आज जितना दिल आपका चाहे बाबा की देन को याद करके उतना अधिक से अधिक हम अपने दिल से बाबा का शुक्रिया अदा कर दें, ताकि बाद में हमें कोई हसरत न रह जाए कि बाबा ने इतना दिया और हमने उनका थोड़ा शुक्रिया अदा किया। इसलिए अपने मन में ये पक्का संकल्प करके कि आज हम बाबा का शुक्रिया ही शुक्रिया मनोमन करेंगे, बोलने की तो बात नहीं है, और अपनी प्राप्तियों की खुशी में जोरदार ताली बजाइए। हम जानते हैं कि सतयुग में हमें देवता, देवी देवता, पिता माता मिलेंगे, लेकिन एक ही पिता माता मिलेंगे। और यहाँ पर हमारे कितने हैं, कितने पिता हैं? तीन पिता हैं। तो इसलिए एक तो मिलेंगे लेकिन बाकी वो दो जो हैं वो नहीं मिलेंगे, उनका हमने शुक्रिया करना है। तो शुक्रिया शिव बाबा का भी करना है और शुक्रिया ब्रह्मा बाबा का भी करना है। तो ये मन में रख के کہ جو دو پتا ہمیں کبھی نہیں ملتے کلپ میں، سنگم پر ہی ملتے ہیں، اور وہ ہمیں کیا دیتے ہیں، تو اس حساب سے ہم ان کا شکریہ کریں گے. تو سب سے پہلے اپنے من کو تیار کرنے کے لیے کہ پیارے بابا نے ہم کو کیا کیا دیا ہے، اندر تو پتا ہے لیکن تھوڑا یاد کر کے، تاکہ ہم اسی حساب سے شکریہ کریں کہ کم نہ کر دیں. اب ہم بچار کرتے ہیں کہ پیارے بابا نے ہمیں کیا کیا دیا، پتا تو سب کو ہے من میں، اس کو یاد کرتے ہیں. پہلی بات کہ ہمارے دونوں پتا اکٹھے اس لیے ہیں کہ اگر شیو پتا آتے تو ہم کہتے کہ وہ تو بھگوان ہے، اب بھگوان تو کچھ بھی کر سکتا ہے، ہم تو منشی کے چولے میں ہیں، ہم بھگوان جو کر سکتا ہے وہ ہم کیسے کر سکتے ہیں. تو اس لیے بابا نے دو باپ رکھے ہیں، کہ برہما بابا تو آپ کی طرح ہے، شریر دھاری تھے، ان کا پریوار بھی بڑا تھا، اور اس دنیا میں اتنی انہوں نے بھکتی کی، 12 تو گرو کیے، اتنا کرتے بھی برہما بابا نے جب شیو بابا نے پرویش کیا، اس کے بعد 100% شری مت پر چلے، پریکٹیکلی چل کے دکھایا، اور اتنا سہج کر کے چل کے دکھایا کہ بالکل چھوٹے سے چھوٹا بچہ بھی اس کو کر سکے. تو کوئی یہ نہ کہے کہ بھگوان جیسا جو پرماتما شری مت دیتے ہم کیسے چلیں گے. تو بابا ہمیشہ کہتے تھے سب سے آگے میں ہوں، پہلے مایا میرے سے کراس کرے، میں سب سے پہلے اس کو کراس کروں، پھر میرے بچے پیچھے پیچھے آئیں گے. تو پہلے ہم یہ دیکھتے ہیں کہ بابا نے ہم بچوں کو چھوٹے چھوٹے بچے سمجھ کر، جیسے ماتا چھوٹے بچے کو کتنا دھیان رکھتی ہے، اگر کام کاج بھی کر رہی ہوتی ہے تو بچے کا چکر لگاتی رہتی ہے کہ بچہ ٹھیک ہے، پالنے میں پڑا ہے، تو ہمیں گودی میں رکھ کے، اور بچے کو دودھ بھی بہت پتلا کر کے پلایا جاتا ہے تاکہ وہ ڈائجسٹ کر سکے. تو بابا نے ہمیں اتنا اونچا گیان بالکل ایسے دیا جو ہم اس کو ڈائجسٹ کرتے گئے کرتے گئے کرتے گئے. تو جیسے بچہ بڑا ہو جاتا ہے پھر تھوڑا سالڈ بھوجن کرتا ہے، اب ہم بابا نے ہم کو سالڈ بھوجن کرنے لائق بنایا. تو آپ دیکھیں گے کہ گیان کی جتنی بھی بابا نے ہمیں پوائنٹس دی، ان سب کا انبھو کرایا، کہ ایسا نہیں پوائنٹس ہوں، وہ تو شاستروں میں بھی ہیں، کچھ ٹھیک کچھ کیسی، لیکن ہر پوائنٹ کا انبھو کرایا سہج سے سہج. کیسے؟ جیسے پہلا پوائنٹ بابا نے دیا کہ تم آتما ہو، شریر نہیں ہو، اور اس کا انبھو کرایا. اب ہم کو کوئی بھی دنیا کا کوئی ویکتی کہے کہ نہیں تم شریر ہو، آتما نہیں ہو، ہم مانیں گے؟ کوئی سپنے میں بھی ہمیں کہے کہ تم آتما نہیں شریر ہو، ہم نہیں مانیں گے. تو اس کا انبھو کرایا. اسی پرکار سے جو بھی بابا نے بتایا اس کا انبھو کروایا، اور برہما بابا نے ایگزامپل ہو کے دکھایا. دوسری بات کہ اتنے سارے جنموں کی ہسٹری جاگرفی بتانا تھوڑی نہیں ہے، 5000 کی ہمیں ہسٹری بتانا اور جاگرفی بتانا. جاگرفی میں نے تینوں لوکوں کا گیان، ہسٹری میں نے تینوں کالوں کا گیان. وہ بابا نے ہم کو کہانی کے روپ میں سنایا، اگر ویسے گیان ہوتا تو بڑا مشکل لگتا. تو جیسے کسی بچے کو کہانی سناتے ہیں تو کہانی کبھی بھولتی نہیں ہے. تو ہم سب کے اندر ऐसे है वो ज्ञान जैसे बच्चों की कहानी होती है, तीन लोकों का, सतयुग त्रेता द्वापर कलयुग संगम सतयुग, कितना आसान है। तो उसको फिर बाद में देखो भक्ति मार्ग में अमर कथा, सत्यनारायण की कथा, तिजरी की कथा वो सुनाते रहते हैं, पर वो कथा तो है नहीं। अच्छा, फिर बाबा कहते हैं कहानी भी सुनाई और ये भी बताया कि ये कहानी आप पहली बार नहीं सुन रहे, ये बड़ी इंटरेस्टिंग बात है। हम सब इस हॉल में आज बैठे हैं, जिस जिस रूप में बैठे हैं, जहां जहां बैठे हैं, पहली बार नहीं बैठे हैं। कितनी बार बैठे हैं? अनगिनत बार। कितनी बार बैठेंगे? अनगिनत बार। तो कोई कहानी बार बार अनेक बार किसी ने रिपीट की हो तो और भी ईजी हो जाता है। आप देखेंगे आगरा में जाओ, ताजमहल का गाइड होते हैं, उनने बार 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 अनेक बार वो गाइड के शब्द बोले होते हैं, तो इधर उधर देखते भी रहते हैं और सारे शब्द उनको ऐसे मन में होते हैं जो सुनाते रहते हैं। और हम केवल याद कर लें, कभी भी कोई परिस्थिति हो, अरे ये 5000 साल पहले, उससे 5000 साल पहले, अनेक बार हमने ये सुनी और करी है, तो कहानी आसान हो जाती है, जैसे मन के अंदर समाई जाती है। इसलिए बाबा कहते हैं इससे ज्यादा आसान, इतना सारा ज्ञान जिसको कहते हैं चिड़ियों ने सागर को हप कर लिया, वो बाबा ने हमको ऐसे दिया है। अब जैसे हमारे छोटे से छोटा कोई बच्चा भी होगा, उसको पूछोगे आत्मा कहाँ, हाथ लगा के बताएगा, बाबा कहाँ बताएगा, इतना आसान। और शास्त्र वाले बेचारे पोथी को ढूंढते रहते हैं, पता नहीं क्या लिखा है, इसका क्या अर्थ है। फिर बाबा कहते हैं कि जो संबंध होता है, क्योंकि बड़ी बात यह है परमात्मा परमात्मा प्रभु ईश्वर भगवान अल्लाह सब करते हैं, लेकिन संबंध, संबंध के बगैर प्राप्ति नहीं हो सकती। और जो सबसे समीप का संबंध होता है, हमारा सबसे क्लोज संबंध होता है, वो भूलता नहीं है। तो परम पिता परमात्मा तो थे, लेकिन वो बाबा के नाम से जब हम उनको कहते हैं परम पिता परमात्मा हमारे बाबा हैं, है? तो संबंध बहुत क्लोज हो जाता है। और बाबा को भूलना, याद करना तो खैर क्या कहा जाए, भूलना ही मुश्किल है। जैसे किसी को अपना नियरेस्ट और डियरेस्ट संबंधी भूलता नहीं, सपने में भी याद रहता है। तो बाबा कहते हैं ये मैंने और जोड़ दिया, ज्ञान सहज से सहज, संबंध इतना समीप का कि उससे समीप का संबंध होता ही नहीं, एक जन्म का भी नहीं। बाबा ने कहा मैं तो तुम्हारा जन्म जन्म का, और पिता बदल जाएंगे, लेकिन मैं तो तुम्हारा जन्म जन्म का पिता हूं। भक्ति में याद करते हो, सतयुग में प्रारब्ध बोलते हो और अब तुम मिलते हो, तो इसलिए वो भी हमें आसान हो गया। अच्छा, संबंध भी हो तो किसी को प्राप्ति हो तो प्राप्ति संबंध को और ज्यादा याद करवाती है। किसी के नाना जी के पास 1 करोड़ रुपया हो तो वो नाना जी की कितनी सेवा करता है, है? नाना जी के पांव दबाता है कि मुझे ही मिलने वाला है। इसी प्रकार से बाबा कहते मैं तो तुम्हें 21 जन्मों की इतनी अनगिनत प्रारब्ध देता हूं, तो संबंध भी समीप का, प्राप्ति भी ऊंचे से ऊंची, कोई डिस्टर्ब नहीं कर सकता, आपकी कोई लूट नहीं सकता, इसलिए और भी आसान हो गया। तो अगर हम अपने मन में सामने लाएं कि कहा जाता है ज्ञान के सागर, प्रेम के सागर, अब हर चीज के सागर, तो सागर को तो कोई उठा नहीं सकता, सागर तो अथाह है, लेकिन सागर से कोई गागर भर ले तो अपने साथ ले जा सकता है। तो इसलिए उस सागर को गागर में भर के हमने, बाबा ने हमें दिया। और भी सूक्ष्म देखो तो सिंधु को बिंदु में भर दिया, क्योंकि आत्मा तो बिंदी है। तो इतना आसान कि वो सारा सागर हमारे अंदर है, हम प्रेम स्वरूप, ज्ञान स्वरूप, जिसका वो सागर है उसके हम स्वरूप है। तो इसलिए बाबा कहते हैं, अगर आप सोचो कोई नया स्टूडेंट भी आता है तो आप उसको क्या कहते हो? वो कहता है ज्ञान इतना कितने देर में मिलेगा। कोई भी छोटा मोटा इम्तिहान भी होता है तो एक साल बताते हैं, कोई डिग्री वगैरह लेनी हो तो 3 साल बताते हैं, 5 साल बताते हैं। हम क्या कहते हैं? 1 वीक कोर्स सिर्फ, और वो भी 1 घंटा रोज। तो आप सोचिए, लोग हैरान हो जाते हैं, अरे इतनी पुस्तक भी कोई पढ़े, रामायण भी पढ़े तो कितना टाइम लगता है, और ये कहते हैं 1 वीक कोर्स 1 घंटा रोज। अच्छा, योग सीखना और भी सूक्ष्म है तो क्या कहते हैं? 3 दिन सिर्फ, 3 दिन आओ 1 घंटा रोज, तुमको योग सिखा देंगे। तो सारा ज्ञान इतना, 7 घंटे का कोर्स और 3 घंटे का योग। और बाबा कहते हैं ये तो दूसरे के लिए है, हमारे लिए क्या है? 2 शब्दों में सारा ज्ञान। जैसे ब्रह्मा बाबा को कहा अलफ और बे, अलफ को अल्लाह मिला, बे को मिली बादशाही, और अलफ हुआ रेल का राही, ऐसे बताते हैं। तो आप और बाप छुट्टी, बाप और वर्षा कह दो, तो इसलिए और भी आसान। तब बाबा कहता है कि ऐसा पिता किसी को मिला होगा जो पिता भी हो, शिक्षक भी हो, सतगुरु भी हो, बड़े बड़े नाम हैं, और तीनों से प्राप्ति भी होती है, और किसी संबंध में आपको प्राप्ति नहीं होगी, लेने के साथ देना पड़ेगा, हाफ पार्टनर होंगे तो आधा देना पड़ेगा, लेकिन ये 3 संबंध लेने ही लेने के हैं। तो तीनों संबंध से बाबा हमको क्या कुछ देता है, तो ऐसे बाप का क्या करना चाहिए? हाँ, हम तो कुछ दे नहीं सकते, है ना? समझ में ना आए क्या मैं बदले में दूं, है ना, कहते हैं ना। और दुनिया में कह दें तुमको मेरी उम्र लग जाए, तो बाबा को तो उम्र चाहिए नहीं, हम उससे उम्र लेते हैं, तो फिर क्या करें? तो इसलिए कहते हैं शुक्रिया के अलावा तो हम कुछ दे नहीं सकते। जितना शुक्रिया कर सकें, जितना शुक्रिया कर सकें, जितना शुक्रिया कर सकें वो कम है। इसलिए बाबा कहते हैं कि ग्रेटफुलनेस वो होती है, किसी का शुक्रगुजार होना सबसे बड़ी चीज है, और आज की दुनिया में लोग ना शुक्रगुजार हैं, इसलिए सबको दुख होता रहता है। देखो मैंने इसके लिए ये किया, इसने तो मेरा कुछ भी नहीं किया, तो दुख होता है। और इसीलिए कहा जाता है कि नेकी कर और दरिया में डाल, अगर उम्मीद रखोगे तो दुखी होगे। अच्छा, अब बाबा कहते हैं कि क्यों नहीं हम जो दादी जानकी हमसे स्लोगन बताती है और सब हम लोग कहते हैं, आज हम वही कर लें, आपको पता तो है ही, ठीक है? तो हम सब क्या कहेंगे? मेरा बाबा, बोलिए मेरा बाबा, प्यारा बाबा, मीठा बाबा, और शुक्रिया बाबा। अच्छा, अब हम आपको अपने लौकिक अव्यक्त जीवन का थोड़ी सी घटनाएं सुना देते हैं, क्योंकि बहुत सारे भाई बहनों ने साकार बाबा को नहीं देखा। आप में से कितने हैं जिन्होंने देखा है, वो जरा हाथ उठाओ, पता लग जाएगा। अच्छा बताइए, सारी सभा में ना के बराबर। अच्छा, तो इसलिए हर एक ये चाहता है कि बाबा ने, अगर हम बाबा के वक्त होते तो पता नहीं क्या होता, गुदगुदी होती है, दिमाग में आता है। तो बाबा कहता है वो दिन भी प्यारे थे, ये दिन भी प्यारे हैं, जिसको जो पाठ मिला है वो ठीक है। हमारी आदि दादियों को, जो हमारा पहला ग्रुप है 1936 वाला, अब उनको देखिए उनको इतना ज्ञान भी स्पष्ट नहीं था उस समय, बस बाबा था, बाबा का प्यार था, और किसी को बताना हो तो उनको हिंदी भी गुलाबी हिंदी आती थी, फिर भी एक बाबा, और बाबा को खुश करना है, बाबा संतुष्ट है तो सब संतुष्ट है, सारी दुनिया एक तरफ, बाबा एक तरफ। तो उन्होंने बाबा बाबा कह के देखो क्या कर दिया। उसके बाद दूसरा ग्रुप आया, जब बाबा भारत में आ गए, जिसमें हम लोग आते हैं, हमारे पूर्वज आते हैं, उन्होंने बाबा भी कहा, ज्ञान भी स्पष्ट हो गया, थोड़ी अपनी बुद्धि भी चलाई। अब उसमें 100% श्रीमत के साथ अपनी मन की मत भी जोड़ने लगे कि ठीक है कि नहीं, कैसा है, तो दूसरा नंबर हो गया। इसलिए बाबा कहता है कि अब तीसरा नंबर भी है, चौथा भी है, डायनेस्टी तो चलती है। तो जिस वक्त हम आए वो ठीक है, मान लो कि आप पहले आ जाते और आप भगंती हो जाते, फिर हो सकता है ना। इसलिए लेट आके कायम तो हैं, आज की डेट में तो हैं, क्या पता, क्योंकि अब तो ज्ञान स्पष्ट है, इतने सारे बीके हैं, इस हॉल में ही देख लो इतने लोग बाबा को बाबा मानते हैं, तो कोई ये नहीं कह सकता अभी पता नहीं है कि नहीं है। सारे वर्ल्ड में देख लो, प्रैक्टिकल लाइफ है। उस वक्त तो बैज लगाओ तो लोग टॉन्ट करते थे, हैं? तो उस वक्त मुश्किल था थोड़ा। इसलिए बाबा ने देखा, प्रारब्ध एक जैसी है सबको, ये नहीं कोई समझे हम लेट आए हैं तो प्रारब्ध नहीं। जिस दिन आप ज्ञान में आए उस दिन से बाबा देखता है आपकी जो लाइफ की लाइन है या ज्ञान की रेखा है धारणा की, उस दिन से देखता है। ये नहीं देखता कि पहले जहां आए नहीं तो नहीं देखता। वैसे भी अगर आपने चने की सब्जी बनानी हो तो चने को पहले भिगो के रखा जाता है, फिर उसमें सोडा डाला जाता है, खूब पकने पकता है, लेकिन उसके अंदर जो टमाटर डालते हैं, धनिया डालते हैं, वो तो बाद में ही डालते हैं। इसी प्रकार से जो तैयार बच्चे हैं वो बाद में आ गए, जो कम तैयार थे वो ज्यादा गलना था उनको पहले बुला लिया, तो आपको क्या फर्क पड़ा। अगर किसी ने चने की सब्जी ना बनाई हो, खाई हो सिर्फ, तो जब मान लो आपको रेलवे ट्रेन में चढ़ना है और आपके साथ बहुत सारा सामान है, 12 बिस्तरे हैं, ट्रंक हैं, बच्चे हैं, तो आप कब जाओगे स्टेशन पर? गाड़ी आने से पहले ही चले जाओगे। और अगर आपकी रिजर्वेशन है फर्स्ट AC की, तो कब जाओगे? लास्ट में बैग लेके चले जाओगे। इसलिए गाड़ी में तो सब चढ़ गए कि नहीं चढ़ गए, इसलिए ये कभी नहीं सोचना चाहिए कि हम लेट आए। हम तो लकी हैं, हैं कि बना बनाए पर आ गए, पहले कोई मकान जमीन खरीदे, फिर नींव खोदे, मकान बनाए, फिर उसमें आए, और एक रेडीमेड मकान हो, आओ भी चलते हैं। कितने लकी हैं आप लोग, हैं? इसलिए बहुत अच्छा। और ये तो पुरुषार्थ का जीवन है, जितना कम मेहनत करनी पड़ेगी उतना ज्यादा हिम्मत से करेंगे। कोई कह दे कि तुमको 50-60 साल ज्ञान सुनना है, व्यक्ति वैसे ही हिम्मत हार देता है। वो तो बाबा था जो पुचकार करके बच्चे बस एक साल और ऐसे करके ले आया। तो आपको तो पता है अब टाइम ही थोड़ा है, जो बाजी लगानी है लगा दो, कितना आसान है। तो हम आपको बताते हैं कि पहले बार जब हम बाबा के पास गए, मैं और हमारे माता पिता और भाई था, तो बाबा ने हर एक को अलग अलग गाइडेंस दी। मेरे पिता को बहुत ज्ञान में लगन थी, उन्होंने बोला बाबा मैं अपना काम धंधा छोड़ के ईश्वरी सेवा में लगना चाहता हूँ। बाबा ने कहा तेरा परिवार है बच्चे, तुम परिवार को भी संभालो और ईश्वरी सेवा भी करो। मेरी माता को कहा कि अगर तुम बिल्कुल नष्टमोहा होना चाहती हो, वैसे तो तुम नष्टमोहा हो, तो आप मेरे पिताजी तुमको एक सेंटर खोल देंगे तीर्थ स्थान पर, वहां रहो। तो मेरे पिताजी ने उनको मथुरा में तीर्थ एक सेंटर खोल दिया, वो शरीर छोड़ने तक 93 की एज तक वहां ही रही। ہمارے ہم آفیسر بن گئے نوکری. ہم نے کہا ماتا جی اور نہیں بابا نے رکھا. اچھا میرا چھوٹا بھائی جو تھا وہ کالج میں پڑھتا تھا 12th class میں. اس کو کہا تم پڑھائی چھوڑ دو اور ایشوری سیوا میں لگ جاؤ. اب میں لا پڑھتا تھا اور چارٹرڈ اکاؤنٹنسی سیکھتا تھا. مجھے کہا تم پڑھائی پوری کر لو. اب دیکھو الگ الگ سری مت دی. بعد میں کیا ہوا, بابا کو پتا تھا کہ مجھے اس شریر میں کافی سمے رہنا ہے. اب میری 82 ایئر ایج ہے تو بابا نے کہا پڑھائی پڑھ لو. میرے بھائی کو اس کے بعد صرف 2 سال رہا باڈی میں, اس کو کہا پڑھائی چھوڑ دو. تو اس نے اس پیریڈ میں اچھی ایشوری سیوا کر لی. یہاں ڈیٹیل بتانے کے لیے سمے کم ہے. تو ہر ایک کو دیکھو بابا نے, ویسے بابا کہتا میں کچھ نہیں, میں تو باہر کی اندر کی باتیں نہیں جانتا, پر بابا تو سب کی جنم پتری جانتا ہے, مجھے تو اچھی طرح پتا ہے, ایسے ایسے ہم کو کہا. اس کے بعد میں نے چارٹرڈ اکاؤنٹنسی پاس کر کے پریکٹس شروع کر دی اور دلی کے بہت اچھے ایریا میں آفس لے لیا. بابا کے پاس آیا اس کے بعد تو جیسے لوکک باپ کو بچوں کا ہونا رہتا ہے, بولے بچے تم نے امتحان پاس کر لیا؟ تو میں نے بہت فخر سے میں نے کہا بابا میں نے پاس کر لیا, میں تو پریکٹس کر رہا ہوں. عمر میری تھی 22 سال. تو بابا بولے, مسکرائے, بولے سمی پاؤ تم کاہے کو جھوٹ سچ کا دھندا کرتا ہے, اس میں اکاؤنٹس وغیرہ غلط کرنے پڑتے ہیں جھوٹ بول, تم جا کے کوئی سرکاری نوکری کر لو. اب دیکھو بابا نے یہ شری مت دی. اس کے بعد میں اپنے آفس بھی نہیں گیا, میں نے سرکاری نوکری کر لی. اب بابا کا یہ پکا بچوں سے پرومس ہے, ایک بار بھی اپنی لائف میں آپ کوئی بابا کی امپورٹنٹ شری مت کو مان لو, بابا ساری لائف آپ کی مدد کرے گا. یہ مجھے انبھو ہے. اچھا اب دیکھیے میں نے نوکری کر لی تو فرسٹ تنخواہ جو ہوتی ہے بھارت میں اپنے گرو کو بھیجتے ہیں. تو میں نے بھی جب مجھے فرسٹ تنخواہ ملی اس کا میں نے ڈرافٹ بنا کے رجسٹری کر کے بابا کو بھیج دیا. اب بابا نے وہ رجسٹری کر کے واپس کر دیا. اچھا اور لکھا کہ بچے تم کو کس نے کہا ہے کہ یہ تم بھیج دو؟ تو میں نے پھر مرلیوں کے پوائنٹس نوٹ کر کے لکھا کہ بابا آپ تو کہتے ہو میں جس کا بھاگیہ بنانا چاہوں اس کا بناتا ہوں, آپ کے کہنے سے ہی میں نے یہ نوکری کی ہے, یہ تو بڑی ایمانداری کی کمائی ہے, آپ کیا میرا بھاگیہ نہیں بنانا چاہتے؟ ایسے کئی ساری پوائنٹ لکھ کے میں نے بھیج دیا پھر رجسٹری کرا کے. پھر بابا کا آیا لیٹر, اچھا بچے بابا ہرشایا پتر پایا, ایسے لکھتے تھے, اس باری رکھ لیا, آگے سے نہیں بھیجنا, اپنے ہاتھ سے سیوا میں لگاؤ. اب آپ سوچو کہ کسی 22 سال کے بچے کو کوئی یہ کہہ دے اور اس کو ایسا لگے کہ دنیا میں ایسی بھی کوئی سنستا ہو سکتی ہے جو پیسے کو بھی ویلیو نہیں دیتی اور پیسے بابا واپس کر دے, تو اس کے دل پہ کتنا اثر ہوگا. تو ہمارے دل پہ بھی وہ اثر ہوا کہ بھائی یہ تو بابا کا تو پیسے ویسے کا کوئی لینا دینا نہیں ہے, پیار ہے. تو اس پرکار سے بابا نے ہمارے دل پر چھاپ ڈالی. اس کے بعد ہم نے دیکھا کہ ہر کام میں بابا مدد ہی مدد کرتا تھا. اگر میں سنانے لگوں آپ کو ساری کہانی تو صبح ہو جائے گی, پرنتو چھوٹی چھوٹی 2-4 باتیں سنا دیتے ہیں. تو ایک بار کیا ہوا کہ میں سکوٹر چلایا کرتا تھا اور سکوٹر چلاتے چلاتے سکوٹر پر میرا ایکسیڈنٹ ہو گیا. پتہ مجھے تو پتہ بھی نہیں, میں سکوٹر چلا رہا تھا اور اچانک میری آنکھ کھلی تو میں ہاسپٹل میں پڑا اور میرا چہرہ سوجا ہوا ہے اور میری ہی کمپنی کا ایک آفیسر مجھے دھیرے دھیرے بتا رہا ہے کہ کیا ہوا تھا. ابھی تک بھی مجھے پتہ نہیں کیا ہوا تھا. جو اس نے بتایا وہ بولا آپ جا رہے تھے, ایک ویکتی جا رہا تھا, موہنی بہن یہاں جو رہتی ہیں یہ میرے پیچھے بیٹھی ہوئی تھی, ان کو میں دریا کے دوسرے پار گیتا پاٹھشالا میں چھوڑنے جا رہا تھا. تو اچانک کیا ہوا, ایک ویکتی جا رہا تھا, آپ نے اس کو آواز دی اور ہارن بھی بجایا پر وہ ہلا نہیں, آپ کے نیچے آ کے مری گیا, شریر چھوڑ دیا. ہے تو ونڈرفل بات. تو خیر میرے کو بڑا گلٹی لگا کہ دیکھو میں باپ جا رہا تھا اور ایک آدمی کو مار دیا میں نے, جان سے مار دیا. تو میں نے بابا کو لیٹر لکھا کہ بابا ایسے ایسے ہو گیا ہے. بابا بولے دنیا کے لوگ تو مچھروں کی طرح ہیں, مرتے ہی رہتے ہیں, اگر کوئی مر گیا تو کوئی بات نہیں. اچھا تو میرا من تو ہلکا ہو گیا, بھائی بھگوان کہہ رہا ہے ٹھیک ہے. اس کے بعد مجھے کسی نے کہا, ویسے تو ہمارے شہر میں کوئی ٹریفک نہیں تھا, کسی نے کہا آپ کا اسکوٹر سے ایکسیڈنٹ ہو گیا, اب آپ اسکوٹر مت چلاؤ کار لے لو. میں نے بابا کو لکھا کہ بابا ان دنوں انڈیا میں کار ملتی نہیں تھی, 5 سال کسی کی 10 سال 2 کاریں ہوتی تھی, ویٹنگ تھی, پر ہم تو گورنمنٹ میں نوکری کرتے تھے ہمیں ملتی تھی. تو میں نے لکھا کہ بابا میرا بچار ہے, لوگوں نے کہا تم کار لے لو, میں لے لوں. بابا نے کہا ہاں بچے لے لو. اچھا میں نے کار لے لی. اب کار لینے کے جو ہوتے ہیں نا انوبھو, وہ عجیب طرح کے ہوتے ہیں. میں نے کار لی, اس کو چلا کے, ہمارے پاس چندی گڑھ تھا, وہاں ایک پردرشنی ہو رہی تھی, کار لے جا کے چندی گڑھ میں پردرشنی کے باہر رکھی, اندر سمجھانے گیا تو 5-4 منٹ بعد خیال آیا نئی کار ہے, کوئی بچہ اس کو پتھر سے رگڑ نہ رہا. میں پھر باہر آ گیا, دیکھا کار ٹھیک ہے. دوسری باری گیا, پھر 15 منٹ بعد خیال آیا نئی کار ہے, کوئی بچہ شرارت نہ. پھر آ گیا, میں نے کہا یہ تو مصیبت لے لی. اچھا پھر میں ڈرائیور بن گیا, اور پھر اس کو دھلائی کے لیے میں نوکر بھی بن گیا, پائپ سے اس کی دھلائی کروں. اچھا پھر کیا ہوا کہ جو میں پنجاب میں کیندروں پہ جاتا تھا سب مجھے بھاکی پہن کے آؤ بھائی جی ملتے تھے, اب وہ دور کھڑے رہنے لگے, یہ تو کار والا ہے, دور سے کہیں بھائی جی اوم شانتی. میں نے کہا یہ تو بڑی پرابلم ہو گئی, پریم بھی گیا. اس کے پشچات آگے ہم سبزی وغیرہ لینے جاتے تھے تو تھیلا پکڑ کر ریٹ پوچھتے تھے, جہاں سستی ہو وہاں لیتے تھے. اب وہ کہیں جی آپ سے ہی تو کمانا ہے کار والا, تو ہر بار مہنگا پڑنے لگ گیا. تو میں 10 مہینے میں تنگ آ گیا. اچھا اس کار, پھر میں نے بابا کو لکھا, بابا میرا خیال ہے میں کار بیچ دوں, لوگ تو رکھتے ہیں بھی اپنی بیٹی کی شادی کرنی ہے, اسٹیٹس بنانا, میرے کو تو کچھ نہیں, اس کو گیرج میں پارک کر کے آؤں. گیرج بھی ہمارے کٹھے تھے, گھر میں نہیں تھے. بابا نے کہا ہاں بچے بیچ دو, سجگ میں ویمان ملے گا. اچھا اب اس طرح سے بابا, آپ دیکھو گے کہ بابا آپ کے من کی کوئی بھی بھاونا ہو اس کو سمجھ جاتے تھے, اس کی اچھا ہے لینے کی تو نہ نہیں کرتے تھے, جب دیکھتے تھے اب اس کا من بھر گیا تو بھی نہ نہیں کرتے تھے, ہر بات میں گیان سے انکریج کرتے تھے. اسی پرکار سے میری ماتا جی اور میں, ہم دونوں ماؤنٹ آبو میں آئے, تو میری اکنامیکل نیچر ہے کہ پیسے بچانے کی, تو میں وہاں بس میں آتا تھا. ان دنوں بس میں 4 آنے دے کر ایڈوانس بکنگ ہو جاتی تھی سیٹ کی, تو ہم آئے تو میں نے واپسی کی ایڈوانس بکنگ کرا لی کہ اس دن جانا ہے, اور وہاں سے میں سامان جو ہوتا تھا نا, ایک یہاں بچہ گاڑی ہوتی پریم, اس میں کئی لوگ سامان لے کے آپ کا رکھ کے آ جاتے ہیں, پیسے تھوڑے لیتے ہیں, آپ پیدل چلے ہو. میں اسی طرح جاتا تھا, میں آ گیا. اب جس دن جانے کی ڈیٹ تھی اس سے ایک دن پہلے میری ماتا جی بابا سے ودائی لینے گئی, تو بابا نے کہا بچی وہ تم کو کیسے لے جا رہا ہے, تو اس نے کہا اس نے ایڈوانس بکنگ کرائی ہوئی بس میں, اس میں لے جائے گا. تمہیں بس میں لے جائے گا, بلاؤ اس کو. میں گیا, بولے اس نے تم کو بڑا کیا, آفیسر بنایا, تم اس کو بس میں لے جاتا ہے, ٹیکسی میں لے جاؤ اور بس کینسل کر دو. ان دنوں ٹیکسی 1-2 ہی ہوتی تھی, پر میں لے گیا. اب میری ماتا کو کیا لگا کہ یہ تو میرا بچہ ہے, اس کو میں نے پالا پوسا بڑا کیا, یہ تو مجھے بس میں لے جا رہا ہے, اب میرا بابا مجھے ٹیکسی میں بھیج رہا ہے. تو اس طرح بابا ہر ایک انڈیویجول کو بہت پیار سے رکھتا تھا. ایسے ہی ایک باری کی بات ہے کہ میرے پتا جی نے شریر چھوڑا تو ان کے 30 ڈریس ہوتے تھے, ہوتے ہیں تو لوگ بھارت والے تو برہمن کو دے دیتے ہیں, دان کر دیتے ہیں, تو میرے فٹ آتے تھے. میں نے سوچا میں تو سچا برہمن ہوں, میں اس کو رکھ لیتا ہوں, اور رکھ لیتا ہوں تو یگ کے پیسے بچ جائیں گے. میں نے وہ رکھ لیے. تو ایک باری جب میں اس کے بعد مدھوبن آیا تو یہاں تو ہم آفس کی ڈریس نہیں پہنتے, لاسٹ دن پہنتے ہیں یا فرسٹ دن. تو لاسٹ دن میں بابا سے ودائی لینا تھا تو آفس پتا جی کی ڈریس پہن کے میں ودائی لینے گیا. اب ان دنوں کیا ہوتا تھا کہ ہمارے ودیشوں میں تو کوئی سینٹر تھے نہیں, پر کئی سندھی لوگ ودیش میں رہتے تھے, ہانگ کانگ میں, ادھر ادھر. تو وہ جب مدھوبن آتے تھے تو وہاں کی ریڈی میڈ ڈریس وغیرہ لے آتے تھے, بابا کو دے دیتے تھے, کیونکہ انڈیا میں تو ریڈی میڈ اس وقت ہوتا ہی نہیں تھا, کوئی پسند ہی نہیں کرتا تھا. تو بابا کیونکہ میں آفیسر تھا تو جب میں ودائی لیتا تھا بابا مجھے ایک ڈریس دے دیتے تھے, بچے یہ جیسے سوگات دی جاتی ہے. اور میرے پاس بابا کے دیو اتنے ودیشی ڈریس تھے کہ میری کمپنی میں مجھے وہ بیسٹ ڈریسڈ آفیسر گنتے تھے, کیونکہ بڑے بڑھیا بڑھیا ڈریس ہوتے تھے. تو میرے ساتھی آفیسر پوچھتے تھے یہ کہاں سے لیا ہے, تو میں ان کو جیسے ٹیز کرتے ہیں نا, میں کہتا تھا پاس میں ایک گاؤں تھا وہاں ایک ٹیلر تھا, میں کہتا تھا اس سے سلوایا ہے, ان کو چھیڑتا تھا. اچھا تو بابا نے اس واری بھی مجھے ایک ڈریس دیا کہ بچے یہ ڈریس تمہارے لیے رکھا ہے. تو مجھے اپنی وہ سنانے کے لیے کہ میں نے بہت اکانومی کی ہے, پتا جی کے ڈریس رکھے ہوئے ہیں. میں نے کہا بابا میرے پتا نے شریر چھوڑا ہے نا, اس کے میں نے 30 ڈریس تھے میرے بالکل فٹ آتے تھے, وہ میں نے رکھ لی, یہ دیکھو جو میں نے پہنا ہوا تھا, دیکھو بابا کتنا فٹ ہے. تو بابا مسکرائے اور مجھے بولا کہ بچے بابا کا پہنو گے بابا یاد آئے گا, لوکک پتا کا پہنو گے تو لوکک پتا یاد آئے گا. اچھا بابا نے مجھے ڈریس دے دیا, میں نے لے لیا. اب میں نے سوچا بات تو ٹھیک ہے, جب بھی میں پہنتا ہوں تو فیل تو ہوتا ہے پتا کا ڈریس ہے, اور جب تک شریر میں رہتا ہے یہ بھی پتہ لگتا ہے پتا کا ڈریس ہے. ادھر ہمیں یہ شکشا ملتی تھی کسی سے گفٹ نہ لو وہ یاد آئے گا, گفٹ لو تو یگ میں دے دو یگ سے لو. تو میں نے نیکسٹ ٹائم, ان دنوں تو ہم جلدی جلدی آ جاتے تھے ایک دو مہینے بعد, تو میں سارے ڈریس باندھ کے لے آیا. میں نے کہا کیا کروں, یک میں دے دیتا ہوں وہ کسی کو بانٹ دیں گے. اچھا لے کے چھوڑ کے چلا گیا. اب یگ میں بھی آفس کی بو شرٹیں پینٹیں کون پہنتا ہے, یہاں تو سب سمپل ڈریس پہنتے ہیں. تو اگلی بار میں پھر آیا تو دھوبی گھاٹ میں ایک بھائی تھا اور اس نے میرے پتا جی کی پولی پیلی بو شرٹ پہن کے کپڑے دھو رہا تھا. اچھا کیونکہ وہ لوگ بھی کیا کریں, جب ایسا جنرل کام کرتے پہن لیتے ہیں. تو میں نے دیکھا, میں نے کہا او میرے پتا جی کی پیلی بو شرٹ. تب مجھے سمجھ میں آیا کہ اس بھوت کو میں نے سرنڈر بھی کر دیا تب بھی مجھے یاد ہے کہ یہ دیکھو پتا جی کی ڈریس. اس لیے اگر میں اس کو پہنتا رہتا کتنے سال تو مجھے تو لوکھک پتا یاد آتا. اس پرکار سے بابا ہم لوگوں کو شکشا دیتے تھے. اور کئی ساری ایسی کہانیاں ہیں جس سے پتہ لگتا ہے. ایک بات مجھے اور یاد آ رہی ہے جس میں بابا کا پریم کتنا تھا. تو ایک دن بابا نے میرے سے پوچھا تم کو تاش کھیلنی آتی ہے کارڈس؟ میں نے کہا میں نے تو کبھی کھیلا نہیں. تو بولے تم آفس میں کلب میں نہیں جاتے؟ تو میں نے کہا میں کلب میں نہیں جاتا, جاتا ہوں سال میں ایک بار, ان کا آڈٹ کرتا ہوں کہ وہاں شراب کتنی رکھی ہے, وہ نوٹ کرنا پڑتا ہے فلانا کتنا ہے, میں ویسے نہیں جاتا, کاہے کو جاؤں. تو بابا نے کہا تم بدھو ہو, اور کہا مجھے کہا یہ بڑے آسان ہوتا ہے, تم آنا میں سکھا دوں گا. تو بابا بھوجن کے بعد دو چار بچوں کو بہلانے کے لیے کارڈز کھیلتے تھے تو مجھے بھی بلا لیا. تو وہاں میں نے دیکھا بابا کا اپنا لوکک بچہ نارائن جو بامبے میں رہتا ہے وہ بھی چھٹیوں میں آ جاتا تھا, وہ بھی اس میں آ جاتا تھا. تو بابا نے مجھے اپنے پاس میں بٹھایا گدی پر اور اس کو سامنے بٹھایا, ایک دو اور بھی تھے تو ہم کو سکھایا کارڈز کیسے کھیلتے ہیں, تھا تو آسان. تو مجھے عادت پڑ گئی کہ روز بھوجن کے بعد بابا نے بلانا ہے, ہم نے بابا سے کھیلنا ہے. تو اس میں بابا ہمیشہ جیتتا تھا, ہم کھیلتے تو تھے جیتتا بابا ہی تھا, اور بابا پھر ہم ہارتے تھے تو ہم سے ایسے ایسے کرواتا تھا. अच्छा हम करते थे। तो एक दिन क्या हुआ कि बाबा ने बुलाया नहीं, तो मेरे को तो आदत पड़ गई थी। मैं जाके बाबा के कमरे के बाहर टहल रहा था तो लच्छू बहन जो ब्राह्मणी थी बाबा की आई। मैंने कहा बहन जी बाबा ने बुलाया नहीं। कहती अच्छा मैं पूछ के आती हूँ। उसने बोली बाबा कहता आ जाओ अपने साथियों को भी ले आओ। हम लोग चले गए। अब उस दिन बाबा जो थे वो अपनी गद्दी पर थोड़ा सा रिक्लाइंड थे, जैसे चिट्ठी लिखते हुए होता ना, और उन्होंने कंबल भी लिया हुआ था। तो खेला और पहली बार बाबा हार गया, हार गया। अब हम सोचे अंदर अंदर कि भाई बाबा हार गया है, अब बाबा को तो नहीं कह सकते ऐसे करो, हम सोच रहे थे। तो फिर मैंने सोचा कि ये बाबा हार कैसे गया और आज थोड़ा झुका हुआ है, बुलाया भी नहीं। मैंने कहा लच्छू बहन ये बाबा ने कंबल क्यों लिया हुआ है? तो कहती है कि बाबा को बहुत हाई फीवर है, बुखार है, क्योंकि आपने कहा इसलिए बाबा ने दिल रखने के लिए बुला लिया। अब बताओ वो भूलेगा क्या ऐसी बात? इस प्रकार से अनेक सारी घटनाएं हैं। और उसके बाद हमने ये भी देखा कि यहां तो मधुबन में सामने, वहां भी जहां हम सेवा करते थे कोई प्रॉब्लम आ जाए कुछ आ जाए तो बाबा उसको क्लियर कर दे, ऐसे आसानी से क्लियर कर देता था जो आप हैरान रह जाए। तो हमको ये अनुभव हो गया कि प्रॉब्लम है ही नहीं क्योंकि बाबा है हर जगह। अब मुझे क्या था कि और बात में मैं बहुत पक्का था, पैसे का लॉस हो जाए कोई परवाह नहीं, कोई शरीर छोड़ जाए हलवा खाओ मुझे कोई परवाह नहीं। एक बात में मुझे बहुत मन में कमजोरी थी, अगर मेरे शरीर को कुछ हो जाए तो मैं क्या करूँगा? क्योंकि बचपन में भी मेरे हमारे घर में वो डॉक्टर आता ना कॉलरे का टीका लगाने वगैरह, मैं भाग जाता था और वो मुझे पकड़ पकड़ के रोता है को टीका लगाते थे। तो मैं सोचता था मैंने ब्रह्मा बाबा को देखा था, ब्रह्मा बाबा के बॉम्बे में ऑपरेशन हुआ वहां भी गया था अबू में भी, कि बाबा तो मुरली सुनाता रहता है बात करता रहता है वो टीका भी लगाते रहते हैं। यहाँ बाबा ने थैली किसी ने पकड़ी हुई है टूटी निकली हुई है बाबा हंस रहा। मैं सोचता था मेरे साथ अगर ऐसा हो जाए तो मेरे तो प्राण निकल जाएंगे, अंदर ही अंदर सोचता था। अब बाबा हर परीक्षा से पार कराता। तो एक बारी क्या हुआ मुझे किडनी में कुछ प्रॉब्लम हो गई तो ब्लड आने लगा यूरिन में, तो मैंने देखा यूरिन में ब्लड आ रहा है, मैं डरा तो मैंने खूब पानी वानी पी लिया वो बंद हो गया। फिर कुछ दिन बाद आने लगा तो मैं तो डॉक्टरों से जाना नहीं चाहता था, फिर आया जब मैंने देखा ये बार बार आ रहा है तो मैंने कुछ पता किया तो बोले आपके किडनी दोनों किडनी में बड़े बड़े स्टोन हैं और आपको ऑपरेशन कराना पड़ेगा। अब मेरे तो प्राण निकल गए कि मैं ऑपरेशन कराऊं, मुझे तो सुनते ही डर लगे। तो फिर मैंने अपने शहर में बाबा के चित्र के सामने बैठा, मैंने कहा बाबा आपको तो पता है कि मेरा दिल कमजोर है, तो आपने यानी बाबा किसको शरीर छोड़ता था ना उससे पहले बाबा तसल्ली देता था, आप मुझे कह भी देंगे ऑपरेशन कराओ तो पता नहीं आपने फलाने को भी कहा था वो तो शरीर छोड़ गया है, इसलिए मैं उस पर भी क्या सोचूं, मुझे बहुत डर लगता है लेकिन मेरी विल पावर बहुत है। मैं बाबा को कह रहा हूँ ये जो बीमारी है शरीर छोड़ने तक भी मैं इसको सह सकता हूँ, कोई प्रॉब्लम नहीं है, क्योंकि मुझे दर्द नहीं होता था, पर ये मैं चाहता हूँ बाबा मैं ऑपरेशन ना कराऊँ। और बाबा ने कहा कि अच्छा हाँ मेरे पिताजी का शरीर भी किडनी से ही छूटा था, मैंने ये भी कहा कि मेरे पिता का शरीर भी इसी से छूटा है। तो बाबा ने जैसे होता ना सामने लिखा हुआ आता है, पहला आया कि ये जरूरी नहीं है कि जिस बीमारी से तुम्हारे पिता का शरीर छूटा हो तुम्हारा भी उससे छूटे। फिर बाबा ने कहा अब साइंस बहुत तरक्की कर गई, उस समय और थी कई साल हो गए थे। फिर बाबा ने कहा और तो सब ठीक है अगर तुम्हारा दिल कमजोर है तो मैं बैठा हूं। लास्ट में वहां लिखा हुआ आया सब ब्राह्मण परिवार को पता है कि तुम्हें ऑपरेशन कराना है पत्थर है, और अगर तुमने नहीं कराया तो सब समझेंगे یہ ککڑ گیانی ہے, پریکٹیکل کچھ نہیں ہے. اب تم اس کو سہن کر سکو گے؟ بابا نے پوچھا. تو میں نے کہا نہیں. پھر میں نے مان لیا آپریشن کرانا. اچھا, اس طرح ہوا. اب پھر میں نے سوچا دلی میں کراؤں گا تو سب پوچھنے آئیں گے, بھائی صاحب آپ کا کیا حال ہے, یہ وہ. تو میں دوسری جگہ کراتا ہوں. بمبے میں میں نے سوچا وہاں کوئی نہیں جانتا, وہاں کراؤ. میں چلنے لگا تو بڑی دیدی نے کہا کہ مدر کو ساتھ لے جاؤ. میں نے کہا نہیں, مدر تو اور گھبرائے گی. بولا نہیں, یہاں وہ تڑپے گی, وہاں جو بھی ہوگا سامنے ہوگا نا, اس لیے لے جاؤ. ان کو زیادہ انوبھو تھا, میں مدر کو لے گیا. اچھا, اب وہاں ڈیٹیل نہیں بتاتا, سار یہ ہے کہ میرا آپریشن ہوا. مجھے سر درد جتنا بھی کشٹ نہیں ہوا, بلکہ میرے کو یاد تھا کہ بابا ایسے ٹوٹی پکڑ کے چلتا ہے. تو جو ہی میں ایک دن بعد میں نے کہا کہ ڈاکٹر صاحب میں تھوڑا چل سکتا ہوں, اس نے کہا ہاں. تو میں اس کی گیلری میں ٹوٹی پکڑ کے چلتا بھی تھا, مجھے یاد تھا بابا چلتا ہے. اس کے بعد اس ہاسپٹل میں 13 جس لوک ہاسپٹل ہے بامبے میں, 13 بیڈ تھے اس میں. اور بڑے بڑے عرب کے کنٹری کے شیخ شوخ آتے تھے اپنی چربی اتروانے, طرح طرح کے. تو وہاں نرسوں نے پرسدھ کر دیا کہ یہ بھائی رویا نہیں اور یہ بھائی بڑا ہمت والا ہے. اور وہ ان کے کمروں سے ان کی نرسیں میرے پاس ان کو ہمت دلانے کے لیے لانے لگی کہ دیکھو یہ رو رہا ہے, اس کو ہمت دو. اور میں نے دیکھا بابا نے مجھے اتنی مدد کی. درد تو ہوا نہیں, جب ہوش آیا تو سب نے کہا کہ اندر تمہارے پیٹ میں ایسڈ کٹھے ہو جاتے ہیں, آج کے دن تم کو الٹی آنے کی ہوگی. اچھا بتا دیا انہوں نے, ایک نرس بھی کھڑی ہو گئی. اب میرے کو زندگی میں الٹی کبھی نہیں آئی, میں امپورٹ ہی کرتا ہوں, ایسا سسٹم ہے, کبھی آئی نہیں. پر انہوں نے کہہ دیا. اب سچ مچ تھوڑی دیر کے بعد زور سے مجھے الٹی آنے کی ہوئی. تو نرس وہ پاٹ لے آئی. جب آئی نزدیک تو میں نے کہا بابا کی شکتی یوز کرتے ہیں. تو میں نے بہت پکا سنکلپ کر کے کہا گو ڈاؤن, نیچے جاؤ. تو الٹی نیچے چلی گئی. وہ نرس جو تھی واپس لے گئی پاٹ, لیکن جب تک لگئی 3 گنا فورس سے وہ پھر آئی, یہاں تک آ گئی. مجھے محسوس ہونے لگا کھٹا کھٹا, میں نے کہا اب تو آئے گی. وہ پھر لے آئی. پھر بھی میں نے لاسٹ مومنٹ میں میں نے کہا کہ نہیں, ایک باری پھر ٹرائی کرتے ہیں. میں نے کہا بابا گو ڈاؤن. اس کے بعد وہ آئی نہیں, آج تک نہیں آئی. آپ سوچ سکتے ہیں, اس طرح بھی ہم نے انوبھو کیا. تو دور بہت ساری باتوں میں ہم نے دیکھا جو آپ کو لگے گا اب تو آپ کا کچھ ہو ہی نہیں سکتا, اس میں بھی بابا نے مدد کیا. تو کہنے کا بھاو یہ ہے کہ ایک باری بابا کے بن جاؤ, اس کے حوالے کر دو. آپ اپنے اوپر خود نہ کہو کہ میں کروں گا, کیونکہ پھر آپ کی اپنی شکتی کام کرے گی, انکمپلیٹ شکتی ہے, کبھی کچھ ہوگا. اگر بابا پہ چھوڑ دو پکا سب ٹھیک ہو جائے گا. ایسا ہے. ایک گھٹنا اور سنا دیتا ہوں, ہاں, کیونکہ ابھی 2-3 منٹ ہیں. اچھا, جس کمپنی میں ہم جاب کرتے تھے اس میں انٹرویو ہوتا تھا. تو کیا ہوا, ہماری جو پرانے آفیسر ہوتے تھے ان کو نئی کمپنی بناتے تھے, وہاں بھیج دیتے تھے. تو انہوں نے آسام میں ایک کمپنی کھولی برانچ نام روپ میں. تو مجھے بولا آپ نام روپ جاؤ گے؟ تو میں نے بابا سے پوچھا. تو بابا مجھے بولے بچے وہاں تو 9 مہینے بارش ہوتی ہے, موٹا موٹا مچھر ہوتا ہے, تم وہاں نہیں جانا. اور میرے شہر کے لیے بولا تم کو تو بہت اچھا ہے, وہاں ندی ہے, نہر ہے, کھلی ہوا ہے, اور جیسے میرا شہر دیکھا ہوا. بابا نے دیکھا نہیں تھا. تو مجھے بولا کہ تم کاہے کو جاتا ہے؟ میں نے کہا آپ نے تو کہا ہوا کہ نئی کمپنی کھلے, نہیں وہاں نہیں جانا. بابا کبھی باہر جاتا ہے؟ بابا یہیں رہتا ہے نا, اس لیے تم مت جاؤ. تو میں نے 17 ایئرز وہاں جاب کیا, میں کہیں نہیں گیا. وہ مجھے کہتے تھے یہاں چلے جاؤ تھوڑا پیسہ زیادہ, میں نہیں گیا. 17 ایئرز وہیں رہا. اب ایک باری پرابلم آ گئی کہ ہماری کمپنی میں جب اگلی پوسٹ دیتے ہیں تو انٹرویو کرتے ہیں, میں تو بی کے لوگ تو اپنا کام اچھا کرتے ہیں اور اس کے علاوہ کوئی انٹرسٹ نہیں کہ بھی اور کیا کرنا ہے. تو کام میرا بہت اچھا, آفس والوں کو پسند, لیکن اس سے زیادہ کچھ نہیں. آپ حیران ہوں گے, 17 سال کی نوکری میں 10 سال میں فیکٹری کے اندر ہی نہیں گیا. ایسا کوئی ویکتی ہوگا ایک فیکٹری میں کام کرتا ہے, 10 سال تو میں اس کے اندر ہی نہیں گیا, کیونکہ ہمارے آفس ایڈمنسٹریٹو آفس باہر ہوتے تھے. میں نے کہا مجھے کیا لینا ہے. اچھا ایک باری پھر کچھ کام پڑا تو میں گیا, ایسا تھا میں تو وہ مجھے انہوں نے سوال پوچھنے شروع کیے, میرے کو کچھ آئے نہ کہ فلانی کمپنی میں فرٹیلائزر کیسے بنتا ہے, تمہارے کیسے بنتا ہے, تو سب ایسے کرنے لگے. اور اس میں ہماری اور کمپنیوں کے بھی لوگ آئے ہوئے تھے, تو مجھے پتہ لگ گیا کہ میں فیل ہونا ہے اس میں انٹرویو میں, اور یہ کوئی جو دوسرے ہیں میرے جیسے ان میں کوئی میرا آفیسر بن جائے گا. بڑی شرم کی بات ہے. تو میں دلی میں ہوا, میں گھر آیا تو میرے لوکک فادر گیان میں تھے, انہوں نے کہا بھائی بچہ بھوجن کرو. میں نے کہا مجھے بھوک نہیں ہے. بولے کیوں بھوجن کرو. میں نے کہا نہیں میرا انٹرویو خراب ہو گیا. بولے بابا بیٹھا ہے نا. تو میں نے کہا وہ تو ٹھیک ہے, بابا تھوڑی کہتا ہے میرا نام بدنام کرو تم, ہیں ایسا ہو گیا. بولے نہیں نہیں ٹھیک ہو جائے گا. میں نے کہا مجھے بھوک نہیں ہے, سچ مچ میں نے نہیں کھایا. میں اپنے شہر میں چلا گیا اور گننے لگا کہ کس دن ان کا آرڈر آئے گا اور میں ریجیکٹ ہو جاؤں گا اور کوئی دوسرا بن جائے گا. اب آرڈر کیا آیا؟ آرڈر یہ آیا کہ وہ سارا انٹرویو کویش کر دیا گیا. انٹرویو بورڈ ٹھیک نہیں بنا ہوا تھا, اس لیے انٹرویو ہی ختم. اب میں بچ گیا. اور یہ ہے, تب میں نے دیکھا کہ بابا, اس وقت میں خود ہلا کہ بھائی میں فیل ہو جاؤں گا, پر میں نے کہا بابا دیکھو کیسے ہیلپ کرتا ہے اپنے بچوں کے. اس طرح سے تھا. ٹائم ہو گیا ہے, وہ اگلے والے آ گئے ہوں گے. آ گئے ہیں کوئی نیکسٹ یا نہیں آئے؟ اچھا اچھا ایک اور بتا دیتا ہوں. وہی مجھے یاد آتا جا رہا ہے, جب میں نے کار لینی تھی تو کار چندی گڑھ میں ملتی تھی, میرے شہر میں نہیں ملتی تھی. اور جس دن میں کار لینے کے لیے جانا تھا تو ایک سہارنپور شہر ہے, وہاں پر گورنر آ رہا تھا فرسٹ ٹائم, ہمارا بڑا پروگرام تھا. تو میرا یہ نیم تھا, بابا کی سروس پہلے باقی بعد میں. تو میں نے اپنے, میرے ایک نیچے آفس چھوٹا آفیسر تھا, اس کے سسرال چندی گڑھ میں تھے, تو میں نے اس کو اتھارٹی لیٹر وغیرہ لکھ کے چیک لکھ کے بھیج دیا, تم لے آنا کار. نارملی دنیا کے لوگ خود جاتے ہیں, ارے کار لینی ہے, اس کا رنگ سلیکٹ کرنا ہے. ون ٹائم جب میں واپس آیا سہارنپور کے فنکشن سے منڈے کو, تو میں میرے آفس میں وہ چابی لے کے آیا. تو میں نے کہا کار سفید ہے کیا؟ اچھا مجھے نہیں پتا تھا, کیونکہ میں نے تو اس کو چابی لایا, کہتا ہاں جی سفید ہے. تو میں نے کہا, پھر اس نے مجھے بتایا, ان دنوں چوائس نہیں ہوتا تھا, یہ تین رنگ تھے, ایک نیلا تھا ایک رسٹ کلر تھا. میں نے سوچا سفید لے لوں, تو میں بھی جاتا تو سفید ہی لیتا. تو میں نے دیکھا بابا نے وہ میک اپ کر دیا, کہ میں گیا نہیں پرنتو جو میرے کو کرنا تھا وہ بابا نے کروا دیا. اس طرح بھی ہم نے دیکھا ہے, بابا کی سیوا میں لگ جاؤ کچھ نہیں ہوگا, آپ کا سب سیف ہوگا. اوم شانتی.